तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
अब समय भएको छ नेपाल संवाददाता सेवा भट्टराईबाट यो हप्ताको कुराकानीको। यसै हप्ता नेपालमा तारा एयरको एउटा विमान दुर्घटनामा परेर 22 जनाको ज्यान गएको थियो। पोखराबाट मुस्ताङ जाँदै गरेको विमान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको थासाङ गाउँपालिकामा भेटिएको हो। नेपालमा विशेष गरी पहाडी इलाकामा वर्षेनी विमान दुर्घटना हुने गरेका छन् र हालसम्म नेपालमा 100 बढी विमान दुर्घटना भइसकेको नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्क छ। आखिरमा समय समयमा यस्ता दुर्घटना हुनुको कारण के हो, यसको समाधान के छ भनेर हामीले यस विषयमा उड्डयन विज्ञ कुमार चालिसेसँग कुराकानी गरेका थियौँ। सुनौ यो कुराकानी सेवा भट्टराईबाट।
भर्खरै पनि नेपालमा एउटा विमान दुर्घटना भएको छ अनि पछिल्लो केही वर्षहरूमा विमान दुर्घटनाहरू खास गरी पहाडी क्षेत्रहरूमा भइ नै रहेका छन्। यसको कारण चाहिँ के होला जस्तो लाग्छ कुमारजी?
दुर्घटनाको कारण त अब कसरी भन्ने, यही कारणले दुर्घटना भएको हो भनेर त्यो त छानबिनबाट थाहा होला। तर हामीले जहाजको, अस्तिको जहाजको कुरा गर्नुभएको हो भने त्यो जहाजको जुन प्रकृति अखबारबाट थाहा भयो, जहाज उडाउनुभन्दा बढी चाहिने क्याप्टेन अर्को क्याप्टेनसित कुराकानीमा व्यस्त थियो। हेर्दाखेरि त जहाज सोपालेटले उडाइरहेको थियो अनि त्यो वेदरमा उडिरहेको थियो। के हुन्छ त त्यसको अरू कुरा त छानबिनले भन्ला।
हजुर, अब विगतमा पनि यस्ता घटनाहरू भएका थिए, अब यसमा पनि मानवीय त्रुटि जस्तो देखियो अहिलेसम्म भन्नुभयो तपाईँले।
त्यसलाई मानवीय त्रुटि भन्दैन, त्यो मानवीय त्रुटि भने त तपाईँले अन्जानमा गरेको गल्तीहरू, फ्लाइट कसरी गर्ने भन्ने कुरा त्यत्रो सिनियर क्याप्टेनले बिर्सेर अर्को पाइलटसित कन्भर्सेसन गरेर अल द वे,
यसलाई तपाईँले लापरवाही भन्नु खोज्नु भएको?
भाइलेसन भन्छ यसलाई, फ्लाइट गर्ने जुन विधि लिखा छ सिभिल एभिएसनले जुन बताइदिएको छ, फ्लाइट गर्दाखेरि कुनै पनि हालतमा अर्को जहाजको क्याप्टेनसित ब्ला 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 आफ्नो कुरा गरेर नउड्नुहोस् भनेर उसले सर्कुलर पनि जारी गरेका छन्। किनभने यो प्रमाणित भएको छ कि अगर क्याप्टेन डाइभर्टेड छ, उसको माइन्ड फ्लाइटबाट अन्त गइरहेको छ, तपाईँ साधारण कुरा गर्नुहोस् न, मोबाइलमा कुरा गरेर मोटरसाइकल वा मोटर नहाँक्नुहोस् भन्छ।
अनि कुमारजी, अब नेपाल चाहिँ कहिलेकाहीँ अब यस्ता उडान सम्बन्धी युरोपियन निकाय अथवा विदेशी निकायहरूको कालो सूचीमा पनि परिरहेको छ। यो सबै कुराले नेपालको पर्यटनमा कस्तो प्रभाव पार्छ जस्तो लाग्छ, किनभने पर्यटन त नेपालको लागि धेरै महत्त्वपूर्ण छ।
पर्यटकहरू बिचराहरू त नेपालको प्रकृतिले लोभिएर आउँछ। योभन्दा पहिले पनि 105 कि कतिवटा दुर्घटना भएको छ यो लगाई भनेर स्ट्याटिस्टिक्स निकालेछ सिभिलाइजेसनले। पर्यटकहरूलाई एक्सिडेन्ट किन गर्यो भन्ने भन्दा पनि सुरक्षित भइकिए हुन्थ्यो भन्ने हुन्छ। तर युरोपियन युनियनको जहाँ छ सवाल छ, उनीहरूका नागरिकहरू यहाँ आएर टिकट किनेर मर्नलाई त आउँदैन, उनीहरू आफ्नो नागरिकको सुरक्षाको लागि चिन्तित छन्। र नेपाल यस्तो देश छ संसारभरिमा जहाँ चाहिँ एभ्री इयर एभरेजमा 2 एक्सिडेन्ट हुन्छ, मोर देन 90% नेपालको कन्सर्न भन्ने हो भने यस्तै भाइलेसनहरूबाट भएको छ। वेदरभित्र छिर्दिने, नगर्ने काम गरिदिने, सिभिल एभिएसनको रुल अनुसार नेपाली एरियामा यो सानो जहाजहरूले उड्दाखेरि वा हेलिकप्टरमा उड्दाखेरि भिजुअल उड्नुपर्छ। भिजुअल उड्ने भनेको भिजुअल फ्लाइट रुल भन्छ VFR, त्यो भनेको तपाईँ कुनै पनि हालतमा क्लाउडभित्र नछिर्नुहोस्, जबसम्म तपाईँलाई क्लाउड यो क्लाउड पछि के छ भन्ने कुरा कन्फर्म हुँदैन। कन्फर्म केले हुन्छ भन्दाखेरि तपाईँ क्लाउडलाई एभोइड गर्नुपर्छ अनि तपाईँको आँखाले जाँड देख्छ, तपाईँ जानु अगाडि गएको क्याप्टेनले भनेको छ हामीहरू 12,500 फिटमा उडिरहेको छौँ किनभने तल भ्याली चाहिँ कभर अप थियो, तर डिसेन्ट गर्दाखेरि उहाँ त क्लाउडभित्र छिर्नु हो। र धेरै वर्ष पहिले एउटा क्याप्टेनले मलाई यस्तै इन्भेस्टिगेसनको सिलसिलामा के भनेको थियो भने हामी माउन्टेनियस एरियामा उड्दाखेरि यस्ता जहाजहरू सानो जहाजहरूले क्लाउड बसेर भित्र नछिर्यो भने त फ्लाइटै कम्प्लिट गर्न सकिँदैन। मैले उहाँलाई सिर्फ यति एउटा जवाब दिएको थिएँ कि तपाईँ मार्नलाई फ्लाइट गर्नुहुन्छ, तपाईँ आफू सुसाइड गर्ने भए गर्नुहोस् न, प्यासेन्जरले किन सुसाइड गराउनु?
अब फ्लाइट नै कम्प्लिट हुन सक्दैन भनेर पाइलटले भन्छन् भने नेपालमा यस्तो खालको खतरापूर्ण जोखिमपूर्ण उडानको के समाधान छ त कुमारजी?
स्ट्याटिस्टिक नै छैन कि कतिपल्ट फ्लाइट गर्दाखेरि कुनै पनि क्याप्टेनले आइएफआर उड्नु परेको थियो. आइएफआर भने इन्स्ट्रुमेन्ट फ्लाइट रुल. इन्स्ट्रुमेन्ट फ्लाइट रुल यस्तो जहाजमा सर्टिफाई नै छैन. इन्स्ट्रुमेन्ट हेरेर उड्ने चाहिँ ठुल्ठुलो जहाजहरू हो, तर त्यो आइएफआर उड्नलाई हाम्रो पहाडी एरियामा तपाईँको फेसिलिटीहरू त डेभलप गर्न सकिँदैन, धेरै महँगो हुन्छ. त्यस कारणले पाइलटलाई निर्देशन दिएको छ सिभिल एभिएसनले कि माउन्टेनस एरियामा क्लाउडभित्र नछिर्नुहोस्, भिएफआर फ्लाइट गर्नु फलो गर्नु पर्यो रुल. 70% मात्रै फ्लाइट सक्सेस होला, 30% डाइभर्ट होला. गर्नु पर्यो नि, मान्छेको ज्यान ठुलो कि फ्लाइटको एकम्प्लिस गर्नु कुरा ठुलो.
अब भर्खरै नेपालमा एउटा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएको छ, नेपालले अलिकति पूर्वाधारमा लगानी गर्न खोजेको हो कि जस्तो देखिन्छ. यो कुराहरूले अब फ्लाइट सेफ्टीमा र साथसाथै पर्यटन र अर्थतन्त्रमा के प्रभाव पार्ने देख्नुहुन्छ?
जुन मैले अघि भने यान्त्रिक उडान गर्नलाई त्यहाँ सबै प्रबन्ध गरेका छ, त्यसले गर्दाखेरि हाम्रो देशमा आउने जहाजहरू केही गरी यहाँ काठमाडौँमा ओर्लिन सकेन. ड्राइभर गरेर कहिले उनीहरू कलकत्ता पुगेका छन्, कहिले दिल्ली पुगेका छन्, कहिले बङ्गलादेश ढाका पुगेका छन्, त्यो चाहिँ नि अब हुँदैन. नेपालको आकाशमा 10 सर्किट लगाएर 100 टन चाहिँ नि फ्युल बर्न गरेर अनि फेरि उनीहरूको अल्टरनेट एयरफिल्डमा ल्यान्ड गर्नु सट्टा गौतम बुद्ध विमानस्थलमा ल्यान्ड गर्छन. जसले गर्दाखेरि नेपालको आकाश इन्टरनेसनल फ्लाइटको लागि पनि अलिक सुरक्षित छ भन्ने हुन्छ.
हजुर, यसले डोमेस्टिक उडान अघि हामीले कुरा गरेको समस्याहरूमा चाहिँ खासै फरक पर्दैन भन्नुभयो?
पर्दैन. डोमेस्टिक उडान भने अर्कै किसिम हो. थर्ड एयरपोर्ट चाहिने पोखराको सञ्चालनमा आयो भने पोखरा अलिकति माउन्टेनस नै हुन्छ, तर त्यहाँ प्रविधिहरू चरण गरेका छ.
भर्खरै नेपालमा चौथो अन्तर्राष्ट्रिय विमानस्थलको पनि कुरा थियो, जुन चाहिँ अब सर्वोच्च अदालतले चाहिँ अहिले त्यो त्यसको प्रक्रिया रोकेको छ. त्यसले गर्दाखेरि अब एकातिर वातावरण प्रेमीहरू खुसी हुनुहुन्छ, तर अब अर्थतन्त्रविदहरू अथवा पर्यटन प्रेमीहरूले चाहिँ त्यो चाहिन्थ्यो भनेर भन्नुहुन्छ. तपाईँले अहिले जुन अहिले भन्नुभयो अन्तर्राष्ट्रिय विमानस्थलका फाइदाहरू, के नेपालमा त्यो सन्दर्भमा चौथो अन्तर्राष्ट्रिय विमानस्थल पनि चाहिने थियो? के लाग्छ तपाईँलाई?
त्यो अति जरुरी छ. काठमाडौँ लगायत गौतम बुद्ध विमानस्थल र पोखराको विमानस्थल पुरा गऱ्यौँ. नेपालले परिकल्पना गरेको ठुलो जहाजबाट धेरै टुरिस्ट आओस्, धेरै मालवाहक जहाजहरू पनि आउन्, कार्गो फ्लाइटहरू पनि आओस्, किन हामी लाइन लक कन्ट्री हो. हामीले त कार्गो ल्याउनलाई पनि भारतले कहिले के गर्छ, कहिले रोकिदिन्छ, कहिले कलकत्ता बन्दरगाहको चाहिने प्रब्लम छ. यी ठुल्ठुला फ्रेटर जहाजहरू भयो भने हाम्रो माल सामान पनि नेपाल आउने चाहिने सस्तोमा आउन पाउँछ. त्यसको लागि यी विमानस्थलहरू चाहिने त्यत्र जहाजहरूलाई एकोमोडेट गर्नलाई सक्षम छैन. निजगढ विमानस्थल आजको कल्पना होइन, आजभन्दा 25 वर्ष पहिलादेखि कुरा चाहिँ आएन कहिले पनि. यो पर्यावरण, यो रुख काट्यो अरे यस्तो हेर्ने हो भने त्यो एकदम सफिसियन्ट देखिसक्यो. त्यो रनवे काठमाडौँ इन्टरनेसनल एयरपोर्टको एरियाभन्दा त 3 गुणा ठुलो छ, त्यत्तिकै देखिन्छ. त्यसमा भुट्यानहरू छ, सानसानो पुट्यानहरू काट्ने हो. सय सय फिटको चाहिने सालको रुख रे, 200-300 वर्ष पुरानो सालको रुख रे, अगर त्यस्तो रुखहरू छ जहाँ छ, नहोला भन्न सक्दैन, त्यसलाई चाहिने नकाटेर चाहिने जति एरिया लिएर त्यो विमानस्थल त बनाउनै पर्छ. पर्यावरण अलिकति त नगुमाइकन त केही पाइँदैन. निजगढको एरिया चुज गरेको त सबै किसिमले यो उपयुक्त छ भनेर पूर्व मेचीदेखि महाकालीसम्म सर्वे गरेर अनि त्यसलाई चाहिने फाइन्ड आउट गरे हो. विश्वमा हेर्न जानुहोस्, फ्रेङ्कफर्ट एयरपोर्टको वरिपरि हेर्नुहोस्, कत्रा कत्रा जङ्गलहरू छन्, कति हामीलाई त्यसबाट फाइदा छ र के बेफाइदा छ भन्ने कम्पेरिजन त गरेर हेर्नु पर्यो नि त. म त भन्छु निजगढ विमानस्थल नबनायो भने नेपालको एभिएसनलाई ठुलो धक्का लाग्छ र तराईको विकासलाई पनि धक्का लाग्छ. यसबाट भएको आमदानी अगर 2 क्षेत्रले अलिकति पनि पायो भने 2 क्षेत्रको कायापलट हुन्छ. त्यहाँ त्यो एयरपोर्ट चाहिने बन्यो भने तपाईँको जापानदेखि कोरियादेखिको जहाज युरोपसम्म सिधै नेपालबाट जुन रुट हामी इन्डियासित अहिले निगोसिएसन गरेर माग्न खोजिरहेछौँ, इन्डियाले त्यो रुट दियो र निजगढ विमानस्थल बन्यो भने नेपालले भुइँबाट मात्रै होइन आकाशबाट पनि जहाजहरू आउने जाने गरेर धेरै पैसा कमाउने थियो.
र श्रोतावृन्द यो रिपोर्ट सुनिहाल्नुभयो संवाददाता सेवा भट्टराईबाट. र निजगढको जुन ठाउँमा चाहिँ विमानस्थल बनाइनुपर्छ कि पर्दैन भन्ने तपाईँको विचार चाहिँ के छ, हामीलाई बताउन सक्नुहुन्छ?
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।